रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध सत्तारूढ़ दलका 98 जना सांसदद्वारा महाअभियोग प्रस्ताव दर्ता। महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न सभामुखद्वारा भोलिका लागि सर्वदलीय बैठक आह्वान। महाअभियोग प्रस्ताव संवैधानिक निकासका लागि ल्याइएकोले संसदमा छलफल हुने कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुको भनाई। आगामी स्थानीय तह निर्वाचनको एक दिन अघि वैशाख 29 गतेसम्म 18 वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने र बुर्किना फासोमा फ्रान्सेली सेनाको हवाई आक्रमणमा परि कम्तीमा 40 जना विद्रोहीको मृत्यु।
नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध सत्तारूढ़ दलका 98 जना सांसदले आज संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराउनु भएको छ। महाअभियोग प्रस्तावको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङ, नेपाली कंग्रेसका सचेतक पुष्पा भूषाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ रहनु भएको जानकारी संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले दिनुभयो। प्रस्तावको समर्थनमा सत्तापक्षका 95 जना सांसदहरूले हस्ताक्षर गर्नुभएको छ। महाअभियोग प्रस्तावमा प्रधान न्यायाधीश जबराको कार्यक्षमतामाथि प्रश्न उठाउँदै विभिन्न 21 बुदा समावेश गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले संवैधानिक निकासका लागि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा विरूद्ध लगाइएको महाअभियोगको प्रस्तावमाथि संसदमा छलफल हुने बताउनु भएको छ। संघीय संसद सचिवालयमा आज संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै मन्त्री बडुले संवैधानिक गतिरोधको निकासका लागि प्रक्रिया अगाडि बढ़ेको र प्रस्तावमाथि संसदभित्र छलफल हुने बताउनुभयो। प्रस्ताव दर्ता भएपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै नेपाली कंग्रेसका सचेतक पुष्पा भूषालले न्याय क्षेत्रमा निराशाजनक अवस्था सृजना भएकाले महाअभियोग प्रस्ताव अगाडि बढ़ाइएको बताउनुभयो। सचेतक भूषालले प्रधान न्यायाधीशले संवैधानिक इजलास प्रभावकारी ढंगले अगाडि बढ़ाउन नसकेको, विभिन्न नियुक्तिमा प्रभावित पारेको, सर्वोच्च अदालतको प्रतिवेदन कार्यान्वयन नगरेको एवं शक्ति सन्तुलनको आधारमा काम गर्न नसकेको आरोप लगाउनुभयो। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले न्यायालयको नेतृत्वले निष्पक्ष रूपमा न्याय निरूपण गर्न नसकेकाले महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको बताउनु भएको छ। प्रमुख सचेतक गुरूङले 3.5 महिनादेखि स्वतन्त्र न्यायालयमा गत्या अवरोध भएको तथा संविधान र लोकतान्त्रिक मूल्य मान्यता अनुसार सञ्चालन गर्न नसकेकाले आफूहरूले महाअभियोग प्रस्ताव ल्याउनु परेको बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले भोलि दिउँसो 2 बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्लो राजनैतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनु भएको उहाँका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो। प्रधान न्यायाधीश जबरा विरूद्ध सत्तारूढ़ दलका 98 जना सांसदहरूले आज बिहान सिंहदरबार स्थित संसद सचिवालयमा महाअभियोगको प्रस्ताव गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठक यही फागुन 4 गते दिउँसो 1 बजे बस्ने भएको छ। संघीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज एक सूचना मार्फत यही फागुन 2 गतेका लागि तय भएको प्रतिनिधि सभाको बैठक बुधबारका लागि सरेको जानकारी दिनुभएको छ। नेकपा एमाले बैठक सारिदिन सभामुखसँग आग्रह गरेको थियो। हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिपक्षीको माग अनुसार बैठक सार्दा राम्रो हुने सुझाव दिनुभएको थियो। रेडियो र विश्वास नाराका साथ आज 11 विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। रेडियो दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सूचनामा नागरिकको पहुँच पुर्याउन रेडियोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। मन्त्री कार्कीले मुलुकका विभिन्न राजनैतिक परिवर्तन र जस्तोसुकै विपदको अवस्थामा पनि रेडियोले महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो।
नेपालको सन्दर्भमा सरकारी रेडियो, सामुदायिक रेडियो र निजी क्षेत्रका रेडियो प्राविधिकका माध्यमबाट नेपाली जनताको सूचना प्रवाहका लागि सरकार मुख्य साझेदारको रूपमा भूमिका निर्वाह गर्दै आएको र तिनले सूचनामा नागरिकको पहुँच बढाउनुको अलावा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानव अधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि अहम भूमिका खेलेका छन्। राजनैतिक परिवर्तनका लागि भएका क्रान्तिका साथै दोस्रो जनआन्दोलनमा रेडियो ले महत्वपूर्ण भूमिका खेल्यो। सामाजिक विभेदको अन्त्य र नेतृत्वको विकासका लागि पनि रेडियोले खेलेका भूमिका अविस्मरणीय छ। संघीयताको मर्मलाई स्थापित गर्न आफ्नो उद्देश्य जस्तै सामुदायिक रेडियो सबै क्षेत्र, वर्ग, लिङ्ग, जाति, भाषा भाषी, धर्म र संस्कृतिको आवाज र अनुहार रेडियोमा प्रतिबन्धित हुनुपर्छ भन्ने यो सरकार मान्यता राख्दछ।
मन्त्री कार्कीले एमसीसी विशुद्ध आर्थिक परियोजना भएकाले त्यसलाई स्वीकार गरी मुलुकलाई विकासको दिशातर्फ अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री कार्कीले एमसीसीका विषयमा देखिएका फरक धारलाई संसदमा छलफल गरेर निष्कर्षमा पुर्याउनु पर्ने बताउनुभयो।
एमसीसी विशुद्ध आर्थिक परियोजना हो र यसलाई जसरी राजनीतिकरण गरिएको छ र यसलाई जसरी डिसइन्फर्म गरिएको छ यसले समाजमा अनेक किसिमका चिन्ताहरू उत्पन्न भएका छन्। यो विकास परियोजनालाई हामीले जुन उद्देश्यका साथ स्वीकार गर्ने जुन निर्णय गरेका छौँ त्यसलाई स्वीकार गरेर समाजलाई यसबाट लाभान्वित भएर मुलुकलाई आर्थिक विकासको दिशातर्फ अग्रसर गराउनु पर्दछ। सार्वभौम संसदमा छलफल गरेर हामी एउटा निष्कर्षमा पुग्नुपर्छ। मुलुकलाई अन्योलमा लाने काम हामीबाट गरिनु हुन्न। विशेष परिस्थितिमा विशेष उद्देश्यका साथ निर्माण भएको गठबन्धन हुनाले हामी विभिन्न विचारका पार्टीहरू छौँ। तथापि पनि हाम्रा बीचमा समस्याहरू आउला, ती समस्यालाई हामीले छलफलद्वारा समाधान गर्दै यो गठबन्धनको आवश्यकता छ र यो गठबन्धन टुट्दैन र एमसीसीलाई पनि हामी एउटा निर्णयमा पुर्याएर कार्यान्वयनको दिशामा लानुपर्छ भन्ने म मान्यता राख्छु।
सत्ता गठबन्धन विशेष परिस्थितिमा रहेकोले गठबन्धनमा देखिएका समस्यालाई छलफलका माध्यमबाट समाधान गर्दै अगाडि बढ़नुपर्नेमा संचार मन्त्रीले जोड़ दिनुभयो। सामुदायिक रेडियो प्रसारक संघ आकुराब र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल वानको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले रेडियोको भूमिकाको पहिचान गरी त्यसका समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा आकुराबका अध्यक्ष अर्जुन गिरी, वानका पूर्व अध्यक्ष गोपाल झा, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल लगायतले मीडिया विरोधी कानून खारेज गरिनुपर्ने उल्लेख गर्दै राज्यले अन्य उद्योग धन्दालाई जस्तै रेडियोलाई पनि राहत प्याकेजको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। यसैबीच सूचना प्रविधिको बढ़दो प्रयोगका बीच विगतको लोकप्रियता र भविष्यमा सामना गर्नुपर्ने चुनौतीलाई चिर्न रेडियोले विषयवस्तु, प्रसारण शैली र प्रविधिमा आफूलाई समयानुकूल बनाउँदै लैजानुपर्ने जानकारहरू बताउँछन्। रेडियो दिवसका सन्दर्भमा संवाददाता विद्या प्रसाद उपाध्यायको रिपोर्ट।
इटलीका मार्कोनी र जर्मनीका हर्च लगायतका व्यक्तिहरूको वैज्ञानिक चेतले सन् 1900 विकसित भएको रेडियोको यात्रा सन् 2022 आइपुग्दा पनि उत्तिकै सान्दर्भिक छ। कुनै बेला संचार जगतमा एक छत्र छाएको रेडियो प्रविधिको विकाससँगै पछि पर्न थालेको लक काट्न पनि थालिएको छ। यद्यपि अझै पनि तेस्रो विश्वका मुलुकमा रेडियोको लोकप्रियता कायमै छ। जतिसुकै प्रविधिको विकास भए पनि रेडियोले दिने विषयवस्तु र यसको सहज र सरल पहुँचले रेडियोको आवश्यकता भने निरन्तर रहने जानकारहरू बताउँछन्। रेडियोले मौलिक विषयवस्तु पस्किने हो भने रेडियो अझै पनि आम जनताको मनमुटुमा बस्न सफल हुने बताउनुहुन्छ वरिष्ठ पत्रकार तारानाथ दहाल।
मौलिक सामग्रीहरूको उत्पादन गर्ने र त्यस्ता सामग्रीहरू प्रत्यक्ष रूपमा जनसरोकारका विषयहरूसँग त्यसलाई जोड्न सक्ने र श्रोताहरूसँगको एउटा प्रत्यक्ष अन्तर संवाद र अन्तरक्रियालाई बढावा दियो भनेदेखि रेडियोहरू अहिले पनि लोकप्रिय हुन्छन्। तर समस्या के छ भनेदेखि रेडियोहरूले सेकेन्डरी इन्फर्मेसन र सेकेन्डरी सामग्रीहरू मात्रै प्रवाह गर्यो भनेदेखि इन्टरनेटले अलरेडी नै त्यो चाहिँ प्रवाह गरिसकेका सामग्री हुन्छन्।
नेपालमा 2007 साल मंगिर 28 गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो प्रसारण शुरू भए पनि सोही साल चैत्र 20 गतेदेखि रेडियो नेपालको औपचारिक प्रसारण आरम्भ भएको हो। नेपालमा 2052 सालदेखि एफएम प्रसारण शुरू भएको हो। अहिले देशका निजी र सामुदायिक गरी सबैजसो जिल्ला र स्थानीय तहमा समेत एफएम रेडियो सञ्चालित छन्। नेपाल जस्तो भौगोलिक रूपमा विकट र विविधता भएको मुलुकमा अझै पनि रेडियोको लोकप्रियता कायम छ। प्रविधिको तीव्र विकास भइरहेका बेला रेडियोहरूको विकास र विस्तारका लागि रेडियोले प्रस्तुत गर्ने विषयवस्तुमा राज्य र रेडियो सञ्चालकले लगानीको दायरा बढाउनु पर्ने बताउनुहुन्छ सामुदायिक रेडियो प्रसारण संघका अध्यक्ष अर्जुन गिरी।
खास गरी स्वतन्त्र रेडियोहरूको कुरा गर्ने हो भने, सामुदायिक रेडियोको कुरा गर्ने हो भने, कन्टेन्टको सवालमा चाहिँ अब हामीले चिन्ता गर्नुपर्ने बेला चाहिँ आएको छ, त्यसमा लगानी गर्नुपर्ने बेला आएको छ। त्यो समाजका हरेक निकायले कन्टेन्टलाई मजबुत बनाउने सवालमा राज्यले पनि त्यसमा ध्यान दिनु पर्यो र सरकारवाला हामी जस्तो सङ्घ संस्थाहरूले पनि ध्यान दिनु पर्यो।
छापा माध्यम, टेलिभिजन, अनलाइन र विभिन्न सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्दै श्रोता सामु आफ्नो उपस्थिति बलियो बनाउनु वर्तमान समयमा रेडियोलाई चुनौती नै छ। यद्यपि मौलिक विषयवस्तु, सूचनामा नयाँपन र प्रविधि मैत्री बन्ने हो भने रेडियो आम श्रोताको मनमुटुमा बस्न सफल भइरहनेछ। विद्याप्रसाद उपाध्याय, रेडियो नेपाल, काठमाडौँ।
आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता नामावली दर्ता गराएका 2079 वैशाख 29 गतेसम्म 18 वर्ष उमेर पुग्ने सबैले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले आज आयोगको कार्यालय काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाड़ीले यसअघि निर्वाचन घोषणा मितिसम्ममा 18 वर्ष पुगेकाले मात्रै मतदान गर्न पाउँदै आएकोमा यसपालिदेखि निर्वाचन हुनु एक दिन अघि 18 वर्ष उमेर पुगेका सबैले मतदान गर्न पाउने व्यवस्था मिलाइएको बताउनुभयो। निर्वाचन आयोगका सचिव दुवाड़ीले यसबाट करिब थप 2 लाख युवाले मतदानमा सहभागिता जनाउन पाउने बताउनुभयो। सचिव दुवाड़ीले आयोगले मतदाता नामावली अध्यावधि गर्ने लगायतका तयारीलाई अगाडि बढ़ाएको बताउनुभयो।
आगामी 79 साल वैशाख 30 गते निर्वाचन हुने भएकोले वैशाख 29 गतेसम्म 18 वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने गरी कट अफ डेट तोकिसकेको छ। त्यस्तै गरी आयोगले निर्वाचन कार्यतालिका पनि स्वीकृत गरिसकेको छ। त्यसले अब यो निर्वाचनका सन्दर्भमा कुन कुन कार्यक्रम कसरी गर्ने भनेर आयोगले स्वीकृत गरिसकेको छ। तसर्थ हामी सबै स्थानीय तहको निर्वाचनमा होमिसकेका छौं।
आयोगका सचिव दुवाड़ीले निर्वाचनको मिति ढिला गरी घोषणा गरिएको भए पनि आयोगले यसअघि पनि निर्वाचन सम्बन्धी केही तयारी गरेको हुँदा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न कठिनाई नहुने बताउनुभयो। पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि करिब 12 अर्ब बजेट लाग्ने अनुमान गरिएको र आवश्यक बजेटको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो।
स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचन आयोगका लागि करिब 12 अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिए अनुसार नेपाल सरकारसँग बजेट प्रस्ताव सहित बजेट स्वीकृतिको प्रक्रियामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आह्वान गर्ने गरी मापदण्ड र स्पेसिफिकेसन स्वीकृत गरिसकिएको छ। निर्वाचन आचार संहिता, जनशक्ति व्यवस्थापन निर्देशिका, आर्थिक निर्देशिका, स्थानीय तह निर्वाचन निर्देशिका, निर्वाचन अनुगमन निर्देशिका, सुरक्षा व्यवस्थापन निर्देशिका, मतदान निर्देशिका, मतगणना निर्देशिका, मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका लगायतका निर्देशिकाहरूको मस्यौदा तयारी भइरहेको छ। यी निर्देशिकाहरू आयोगले स्वीकृत गरी कर्मश लागू गर्दै जानेछ।
प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको सम्भाव्यता सम्बन्धी कार्यको अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न एक कार्यदल समेत गठन भएको जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ़ गठबन्धनलाई भत्काउने षड्यन्त्र सफल नहुने बताउनु भएको छ। 27 जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकार अन्तर्गतको मधेसी शहीद प्रतिष्ठानद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धनलाई अझ सुदृढ़ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने बताउनुभयो। आज देशभर 521 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 10,115 नमूना परीक्षण गर्दा 521 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज संक्रमित 3,935 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित थप 10 जनाको मृत्यु भएको छ। हाल देशभर 22,584 जना सक्रिय संक्रमित छन्। कोविड 19 को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आएका छन्। कोविड 19 स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी को सिफारिश अनुसार आजदेखि डान्स बार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लब लगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङ पूल तथा फुटसल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी राति 10 बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्वास प्रश्वास सम्बन्धी समस्या देखिए बर्ड फ्लू रोगको संक्रमण हुन सक्ने भन्दै स्वास्थ्य परीक्षण गर्न आग्रह गरेको छ। मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हालै गरिएको कुखुराको नमूना परीक्षणमा पुष्टि भएको बर्ड फ्लू मानिसमा समेत फैलन सक्ने भएकोले श्वास प्रश्वासमा समस्या तथा अन्य संक्रमणका यस्तै लक्षण देखिए स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभएको हो।
त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्ड फ्लू रोग पुष्टि भएको छ, तर हाल पुष्टि भएको H5N1ले मानिसहरूलाई पनि संक्रमण गराउन सक्छ। यसको लक्षण श्वास प्रश्वास अन्य संक्रमणको जस्तै हुन्छ। यदि कोही व्यक्ति बर्ड फ्लूको संक्रमण पुष्टि भएको प्रभावित क्षेत्रमा बालुवा वा जंगली पंक्षीहरूको 1 मिटर दूरीको सम्पर्कमा आएमा सम्भावित क्षेत्रमा श्वास प्रश्वासमा गम्भीर समस्या भएका व्यक्तिहरूको नजिकको सम्पर्कमा आएमा ज्वरो आएको अवस्था भएमा खोकी लागेमा सिंगान बगिरहने अर्थात नाक बन्द भएमा तुरुन्तै आइसोलेसनमा बसी बर्ड फ्लूको परीक्षण गर्नुपर्ने हुन्छ। त्यसैले यस्ता कुनै पनि घटना वा स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउनु हुन सबैमा अनुरोध छ।
सहप्रवक्ता डाक्टर अधिकारीले चितवनको राप्ती नगरपालिका वडा नम्बर 6 र काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर 3 स्थित कृषि फार्मको कुखुरामा नमूना परीक्षण गर्दा बर्ड फ्लूको सब टाइप पुष्टि भएको जानकारी दिनुभयो। हाल बर्ड फ्लू पुष्टि भएको क्षेत्रमा पशुपक्षीको सम्पर्कमा आएका व्यक्ति, श्वास प्रश्वासमा समस्या भएका, ज्वरो तथा रुगाखोकी लागेका व्यक्तिले 10 दिन होम आइसोलेसनमा बसी स्वास्थ्य संस्थाको सम्पर्क आउन समेत स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संघीय संसदको सभामुख र राष्ट्रिय सभा अध्यक्षमा एकजना महिला अनिवार्य हुनुपर्ने माग गर्दै ध्यानाकर्षण गराइएको छ। राष्ट्रिय सभाका उपाध्यक्ष सहित 7 वटै प्रदेशका उपसभामुखले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रदेश सभातर्फ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभाका सभामुख मध्ये 1/3 महिला हुनुपर्ने माग गर्दै राष्ट्रपतिको ध्यानाकर्षण गराइएको राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले जानकारी दिनुभयो। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा घर घरमा खानेपानीको धारा जडान भएपछि स्थानीयहरू खुशी भएका छन्। घण्टौं पैदल हिँडेर पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएसँगै स्थानीयहरू बचेको समयलाई आय आर्जनका काममा सदुपयोग गर्न थालेका छन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
बिहान 4 बजे नै उठ्नु र गाग्री बोकेर झण्डे 2 घण्टाको पैदल हिँडेर कुवाको पानी भर्नु शैली तामाङको दैनिकी नै बनिसकेको थियो। गाग्री पानीकै लागि घण्टौं समय खेर फाल्नु परेपछि तामाङले घरको अन्य काम धन्दा गर्न समय नै हुँदैन थियो। तर गएको मंगसिरको पहिलो हप्ताबाट आफ्नै घरमा धारा जडान भएपछि भने पानीकै लागि खर्चदै आएको समय उहाँले घरको अन्य धन्दा र आय आर्जनका लागि सदुपयोग गर्न पाउनु भएको छ।
उठेर माथि पुग्नु पर्थ्यो अनि त्यहाँबाट पानी ल्याएर बाथु भाउलाई पानी खोले दिएर घाँस सतुर गर्नु जाँदाखेरि कति समस्या थियो नि भाइ।
साइली तामाङको जस्तै इन्द्रावती गाउँपालिका सिपा पोखरे र हे मेचार बस्तीका स्थानीयहरू पानीकै समस्याले यसरी नै वर्षौंदेखि पिरोल्दै आइरहेका थिए। एक त घरबाट टाढा रहेको कुवा र खोलाबाट पानी ल्याउन नै घण्टौं समय लाग्ने, अर्को जस्तो पायो त्यस्तै पानी भर्नुपर्ने बाध्यताले स्थानीयहरू हैरानमा थिए। अहिले घर घरमा नै धारा जडान भएपछि यहाँका स्थानीयहरूले राहतको महसुस मात्र गरेका छैनन्, सफा र स्वच्छ पानी प्रयोग गर्न पाएकोमा पनि खुसी भएका छन्। स्थानीय प्रकृति तामाङ
उहाँदेखि सबै चिज फोहोर हुन्थ्यो होइन, पतिङहरू झर्ने, त्यही कुहिने, त्यही पानी पिउने थियो, अहिले चाहिँ मुहानदेखि नै व्यवस्थित तरिकाले यहाँ घरसम्म झारेको छ धारा।
सेवक नेपाल नामक गैर सरकारी संस्थाको पहलमा घर घरमा खाने पानीको धारा निर्माण भएपछि अहिले यहाँको स्थानीयको दैनिकी नै फेरिएको छ। हिजो जस्तै घण्टौं लगाएर पानी लिन कुवा र खोला थाउनु पर्ने बाध्यता हटेपछि यहाँका स्थानीयहरू घरको काम धन्दामा व्यस्त हुने गरेका छन्। मेलापात जाने, शिवमूलक काम गर्ने मात्र होइनन्, खेर गएको पानीले करेसा बारीमा लगाएर तरकारी उत्पादन समेत गर्दै आइरहेका छन्। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
जनकपुर जयनगर ब्रोडगेज रेल आजदेखि परीक्षण सञ्चालनमा आएको छ। बिना यात्रु भारतको जयनगरदेखि जनकपुर धामको कुर्थासम्म 35 किलोमिटरसम्म आजदेखि सञ्चालनमा आएको नेपाल रेलवे कम्पनीले जनाएको छ। रेलको औपचारिक उद्घाटन नभएसम्म नियमित रूपमा दिनको एकपटक परीक्षण सञ्चालन हुने रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बुर्किना फासोमा फ्रान्सेली सेनाले गरेको हवाई आक्रमणमा परि कम्तीमा 40 जना विद्रोहीको मृत्यु भएको छ। केही दिन अघि विद्रोहीहरूले सड़क छेउमा राखेको बम विस्फोट हुँदा एक फ्रेन्च नागरिक सहित 8 जनाको मृत्यु भएपछि फ्रान्सेली सेनाले हवाई कार्यवाही गरेको हो। बुर्किना फासोको छिमेकी देश बेनिनमा अलकायदा र आईएसआईएल विद्रोही समूह सक्रिय छन्। बेनिनमा भएको घटनाको जिम्मेवार विद्रोही समूह भएकाले हवाई कार्यवाही गरिएको फ्रान्सले स्पष्ट पारेको छ। कोरोना विरूद्धको खोप मापदण्ड पूरा गर्नुपर्ने क्यानाडा सरकारको नीतिको विरोधमा ट्रक तेर्स्याएर विरोध गरिरहेका ट्रक चालकहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरे पनि अवरोध खुलाउन सकेको छैन। राजधानी ओटावादेखि 750 किलोमिटर पूर्वमा जारी आन्दोलन पनि सकिने कुनै संकेत देखिएको छैन। ट्रक चालकहरूले खास गरी अमेरिकासँगको प्रमुख व्यापारिक नाका जोड्ने विन्सरको द एम्बेसडर पुलमा 100 भन्दा बढ़ी ट्रक तेर्स्याएर आवागमन बन्द गरेका छन्। पर्याप्त प्रहरीहरू प्रदर्शन स्थल पुगे पनि ट्रक चालकहरूमाथि बल प्रयोग गर्न हिचकिचाएकोले पनि प्रदर्शन सकिने सम्भावना अझै देखिएको छैन। अब आर्थिक समाचार भुवन आचार्यबाट।
निजी क्षेत्रका उद्योगिक व्यवसायहरूका दुई संगठनहरूले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज दर बढ़ाउने सन्दर्भमा गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्। नेपाल उद्योग परिसंघले प्रत्येक 3 महिनामा मात्र बैंकको ब्याज दर परिवर्तन गर्न पाउने गरी व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ। परिसंघले नेपाल राष्ट्र बैंकले हालै विभिन्न उपभोग्य वस्तु आयातमा 100% मार्जिन राखी प्रतित पत्र खोल्नुपर्ने प्रावधानले आयात संकुचित भई माग अनुसार वस्तुको उपलब्धता नहुने र मुद्रा स्थितिलाई समेत बल पुग्ने उल्लेख गरेको छ। परिसंघले ब्याजदर वृद्धिबाट बजारमा तरलता थप भई हालको समस्या समाधान हुने अवस्था नदेखिएको र त्यसले निक्षेपको स्थानान्तरण मात्र हुने र वित्तीय स्थायित्वमा जोखिम बढ़ने उल्लेख गरेको छ। त्यसै गरी नेपाल चेम्बर अफ कमर्सले एक विज्ञप्ति जारी गर्दै निक्षेपमा दिने ब्याज दर वृद्धिले चुनौती थपिएको उल्लेख गरेको छ। कोविडको महामारीले घरेलु साना मझेउला तथा ठूला उद्योगहरू आक्रान्त भएको बेला व्यावसायिक गतिविधिलाई शिथिल बनाउने गरी ल्याइएको ब्याजदर वृद्धिले बैंक वित्तीय संस्थालाई मात्रै फाइदा पुग्नेछ च्याम्बरले विज्ञप्तिमा भनेको छ। आयातलाई विस्थापित गरी निर्यात प्रवर्धन गर्नुपर्ने र रेमिटेन्स चुहावटलाई रोक्नुपर्ने बेलामा व्यवसायलाई प्रतिकूल हुने गरी लागू गरिएको नीतिले आपूर्तिमा थप समस्या निम्त्याउने च्याम्बरले ठहर गरेको छ। आइतबार नेपाल स्टक एक्सचेन्जको परिसूचक नेप्से करिब 101 अङ्कले घटेको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक 2801.56 बिन्दुमा कायम थियो। कारोबार शुरू भएदेखि नै आइतबार तीव्र रूपमा ओह्रालो लागेको बजार अन्त्यसम्म आइपुग्दा 2700.32 अङ्कमा आएर बन्द भएको छ। बजारको परिसूचक 100.67 अङ्कले घटेर 2700.32 अङ्कमा पुगेको हो। आइतबार 227 कम्पनीहरूका 5,97,94,14,000 रूपियाँ बराबरका 1,16,61,639 किता सेयरहरू किनबेच भएका छन्। देशभर बिजुली उपयोग गर्ने ग्राहकको संख्या 52,50,000 बराबर पुगेको छ। त्यसमा प्राधिकरणको मात्रै कुल ग्राहक संख्या 47,00,000 बराबर रहेको छ। सामुदायिक तर्फका ग्राहकको संख्या 5,50,000 पुगेको छ। चालू आर्थिक वर्षको 6 महिनामा नै ग्राहक संख्यामा 1,12,000 थप भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो 6 महिनामा बिजुलीको उपभोग गर्ने ग्राहकको संख्याका अतिरिक्त विद्युत खपत समेत वृद्धि भएको बताउनुभयो। मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले आइतबार नेपालका रैथाने बाली कोदो र फाफरबाट बनेका परिकारको प्रदर्शनी आयोजना गरेको छ। गत बिहिबारबाट गाउँपालिकामा आयोजना भएको 3 दिने तालिम पश्चात तयार पारिएका परिकारहरूको आइतबार प्रदर्शनी गरिएको हो। गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले कोदोबाट बनेको केक काटेर प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशभरि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 19.5 डिग्री सेल्सियस, न्यूनतम 6.6 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 18 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 21 डिग्री सेल्सियस, न्यूनतम 8.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 21.2 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस र दिपालको अधिकतम 21.8 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस। दिवस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध सत्तारूढ़ दलका 98 जना सांसदद्वारा महाअभियोग प्रस्ताव दर्ता। महाअभियोग प्रस्तावका विषयमा छलफल गर्न सभामुखद्वारा भोलिका लागि सर्वदलीय बैठक आह्वान। महाअभियोग प्रस्ताव संवैधानिक निकासका लागि ल्याइएकोले संसदमा छलफल हुने कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुको भनाई। आगामी स्थानीय तह निर्वाचनको एक दिन अघि वैशाख 29 गतेसम्म 18 वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने र बुर्किना फासोमा फ्रान्सेली सेनाको हवाई आक्रमणमा परि कम्तीमा 40 विद्रोहीको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार यति नै। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।